उसके अंदर अवसाद बहुत ज़्यादा हो। हम जब भी किसी शख्स के बारे में गुफ्तगू करते हैं तो उसको अपनी नज़र में महदूद कर देते हैं। मसलन अगर मैं डॉक्टर हूँ और मुझसे कहा जाए कि अहले बैत के बारे में गुफ्तगू करो, तो मैं अहले बैत की ज़िंदगी को डॉक्टर होने के नाते देखने लगता हूँ और ये देखता हूँ कि उन्होंने तिब के मामले में क्या रहनुमाई प्रशासन में। तो हम लोग जब भी किसी बारे में बात करते हैं उसकी शख्सियत को कहीं ना कहीं महदूद करते हैं। बहुत मुश्किल काम होता है कि मिसाल के तौर पर 25 साल के बाद 30 साल के बाद आप किसी शख्सियत के बारे में इस तरह से गुफ्तगू कर सकें कि उस शख्सियत का सही तारुफ आपके सामने हो जाए। हालात की तकलीफ बहुत टाइम होगी, आप किसी शख्स के बारे में 25 साल पहले 30 साल पहले कोई बात सुनी होती है, आप अपने ज़माने के एतबार से उसे देखने की कोशिश करते हैं तो आपको समझ में नहीं आता कि उस ज़माने में वो असर क्या था, इस ज़माने में उसका असर कुछ और होगा। ये हमारी महदूदियतें हैं और मुझे ये कहते हुए थोड़ा सा अफसोस भी है कि मामूलत हमारी शख्सियतें ज़्यादा हो जाती हैं। दूसरों के अंदर अपनी शख्सियतों को संभालने का हुनर आता है, उनको इस तरह आना आता है कि अगर उनकी कौम में कोई शख्सियत आती है तो उस शख्सियत को कैसे बनाते हैं, कैसे संभालते हैं, उसकी फिक्र को लेकर कैसे आगे बढ़ते हैं। बदतरीन हालात में भी जो अफराद आए शहीद कर दिए गए, सख्तरीन बंदिशों में रहे, उनकी फिक्र को भी उनकी कौमें संभाल लेती हैं। बदकिस्मती से हमारा ऐसा नहीं है। इस एतबार से बदसलीब की जमीन अफराद के जाने के बाद उनको मामूलन संभालने के काबिल नहीं है, मामूलन नहीं संभालती। मिसाल के तौर पर जितने लोग यहाँ पर तशरीफ फरमाए हैं शायद कम लोगों ने काजी नूरुल्लाह सुस्तरी की हालत ज़िंदगी के बारे में कुछ पढ़ा होगा। शख्सियत मुगल बादशाहों के अखबार में तबीये के अंदर रहने के बावजूद गौर की चीफ जस्टिस और मुस्लिम की मुखलिस तरीन खिदमतगुजारों में से बड़ा आला मकाम उनका, शहादत इंतहाई मजलूमियत के साथ पेश आई, लेकिन हम लोग संभाल नहीं सके, हम उनकी शख्सियत का तारुफ अपने दरमियान में नहीं करवा सके, दूसरों से क्या तारुफ करवा दें। यह हमारे मुश्किल है। अब अल्लामा आरिफ हुसैन सैनी के साथ भी और मुर्तजा हुसैन साहब अल्लामा इन दोनों के साथ मुश्किल पेश आती है कि दो शख्सियतें कम नहीं हैं। एक कौम के नसीब के इतबार से देखा जाए तो करोड़ों इंसानों के ऊपर दसियों साल गुजरते हैं तब एक अल्लामा आरिफ हुसैन सैनी बनता है। अब भी उसको जाया कितनी बदकिस्मती है, यानी हम लोगों के साथ एक सिद्धांत तो ये हुआ कि दुश्मन ने हमारे कार्य को शहीद किया, दूसरा सिद्धांत हमने अपने ऊपर खुद ये किया कि उसकी शख्सियत को भी शहीद कर रहा है। अब हमें कम से कम इस सिद्धांत को अपने जरूर करना चाहिए, हमें उनकी शख्सियत को समझना चाहिए। हमारे सामने मुश्किल शख्सियत को महदूद कर देते हैं, फिर किसी भी शख्सियत को देखने लगते हैं तो तारीख में नहीं देखते, अपने जमाने के हिसाब से जजमेंट करते हैं, अपने जमाने के हिसाब से सोचते हैं। हमारे जमाने में अगर आप हुक्मरान के खिलाफ कोई जबान इस्तेमाल करें इतना मुश्किल काम नहीं है, लेकिन कोई सोच नहीं पाएगा कि जवाहर जैसे के जमाने में कोई आलिम दीन उस डिक्टेटर के खिलाफ जबान इस्तेमाल करे। आसान काम नहीं चाहिए, सब काम था। और उस जमाने में जब लोगों को छोटी छोटी बातों के ऊपर कोड़े लगाया करते थे, मोमिन उस दौर में शहीद अल्लामा का साथ दें ये भी आसान काम नहीं था। मोमिन ने साथ दिया ये आसान नहीं था, ये सब काम था, हमें सब समझना चाहिए और उससे हमें सीखना होगा कि उसके बाद किस तरीके से हमें अपने काम को अंजाम देना है। अगर उनकी शख्सियत अंजाम नहीं है उनकी शख्सियत में कुछ है जो हमें सिखा सके, और ये भी अर्ज करता चलूँ कि अगर कुछ ना होता तो आयतुल्लाह खुमैनी जैसा शख्स ना कहता कि शहीद की शख्सियत को जिंदा करो, ये कि इतने बड़े लीडर ने जिसने करोड़ों इंसानों की जिंदगियों को मुतासर किया, जिसके अपने शागिर्दों में जैन मुताबे जैसे लोग थे, जिसके अपने शागिर्दों में रहबर मौजूद जैसे अफराद मौजूद थे, उन्होंने कहा कि ये मेरा बेटा है जो शहीद कर दिया गया। समझ कोई शख्सियत है यहाँ पर, हम इसको पहचानने की जरूरत है। अब हम उनकी इन्हीं पहलुओं को नहीं पहचान पाते, उनकी जिंदगी को मिसाल के तौर पर इल्म के दायरे में देखें हमारे ताकत में नहीं है, कम से कम इस अनुमान से जरूर देखें कि अगर मुझे भी एमएलए की खिदमत करनी है तो मुझे क्या काम अंजाम देना चाहिए। किसी न किसी पैदाई के अंदर उसको रखना होगा। और एक बात और करूँगा, उसके बाद दूसरी तरफ जाऊँगा, एक मुश्किल हमारे साथ और भी है। जैसे ही कोई निस्बतन बड़ा आदमी दुनिया से रुखसत होता है, हम से ज्यादातर लोग इसको साबित करते हैं कि मेरा सबका में इससे ताल्लुक क्या था, ये कम बताते हैं कि वो कैसा था, ये बताते हैं कि मैं उसके नजदीक था। मैं सुनाता हूं किस दम में, इसका मतलब हम उसका तस्करा नहीं कर रहे हैं, हम अपनी अजमत को बयान करने की कोशिश कर रहे हैं। You know what I mean? رمضانی کا زمانہ کہ زمانے میں اس کام پوائنٹ آتے رہتے اور مختصر سا وہ زمانے کی مشکلات کیا تھی اور اس کے بعد پھر ہم منتقل ہوں گے کہ ان کی اور علامہ مفتی حسن صاحب اللہ مقام ہوا کی شخصیت اور پھر کون سے ایسے عناصر ہیں جن کو ہم اپنی نظر میں رکھ کر زندگی میں سیکھ سکیں گے. ان دونوں شہدا کی دونوں اہل بیت مسلم کے چاہنے والوں کی روح کی بلندی کے لیے درود بھیجے گا محمد والے
حکومت بنی جس کی رہبری اہل بیت اطہار علیہ السلام کے جو آسان ترین حرفہ ہم نے استعمال کیا وہ تھا جس کی جڑیں ہمارے یہاں صدیوں سے موجود تھیں۔
تمہارا استعمال کیا اور یہ وہ گروہ ہے جو میں آپ کرتا تھا. ہمارے نصاب کے اندر اسی گروہ کو بہت زیادہ عظیم کر کے دکھایا گیا ہے. آپ نے جو افراد تعلیم کے شعبے سے لاس پائے اور اگر کسی کے ذہن میں ہو کہ ہمارے یہاں معاشرتی علوم کے نام پر جو پڑھایا جاتا ہے تو آپ اس کے اندر مسلسل دیکھیں گے کہ مجدد الثانی کی شخصیت کو بہت زیادہ پروموٹ کیا گیا ہے. احمد سرہندی جس کو لقب دیا گیا مجدد الثانی, مجدد الثانی کا مطلب ہے دوسرے ہزار سال میں دین کو نئی زندگی دینے والا. اتنا بڑا لقب دیا گیا, کس کو اتنا بڑا لقب دیا؟ اس کو اتنا بڑا لقب دیا جس نے بڑے زمین میں سب سے پہلے شیر کے بازو تک ہونے کا مطلب دیا. اس کو یہ لقب دیا گیا جس نے سب سے پہلے پاکستان کے ساتھ کیا تو پاکستانی جائیں گے تو مقابلہ کریں گے. یہاں پر اسلام کی خدمتیں ہوگی, لوگ دینی نظام کی طرف جائیں گے. ان سب کا کام کرنے کے لیے پھر قبائلیوں کا سہارا لیا گیا. ملینز آف ڈالرز پاکستان کے اندر سے اور سینکڑوں ملین ڈالر پاکستان کے باہر سے جا کر پاکستان میں چکر لگانے جا کے بول دیے. اگر صرف ایک زکات فنڈ کی بات کروں تو راہل حق کے کچھ سال کے دور میں $8 million اس زمانے کے زکات فنڈ سے مدرسوں کو دیے گئے تھے. کرکستان کے دیے گئے تھے. وہاں پر قرآن کریم پڑھائیں, حدیث پڑھائیں, ان کا کام یہ تھا کہ وہ بچوں کو جمع کر کے بٹھاتے ہیں, ایک استاد چھڑی ہاتھ میں پڑھتے ہیں اور جو عملاً انجام پا رہا ہے وہ میں عرض کر رہا ہوں, جو عملاً انجام پا رہا ہے وہ عرض کر رہا ہوں, تمام شاگردوں کو بٹھایا جائے ہر روز کم از کم ایک گھنٹے کے لیے, کم از کم ایک گھنٹے کے لیے سارے سرکٹ بیٹھے, استاد بیٹھے, اس کے ہاتھ میں چھڑی ہو, وہ بھیج دو کر مارے تصنیف یا تعریف سے کوئی نہ کوئی فائدہ ضرور اٹھانا ہے. فلسفی کی زمین پر کچھ اہل بیت کے چاہنے والے علماء ایسے ہیں جنہوں نے تصنیف اور تعریف کے شعبے میں بہت خدمت انجام دی. میں ان کی بات کر رہا ہوں جو موجودہ حالات میں تشریف فرما تھے. اس عصر کے اندر، اس زمانے کے اندر، قدیم زمانے میں بھی بہت تھے ایسے. میں نے عرض کیا ہمیں اپنی شخصیتوں کی قدر نہیں ہے، ہمیں ان کا احترام نہیں ہے، ہمیں ان کی یاد بھی نہیں ہے. آپ تصور فرمائیں لاہور
اکثر ہوگا سنا ہوگا. سات سال تک کسی جگہ کے اوپر بجٹ
ही मुझसे ज्यादा प्रशंसा की शख्सियत कराची में एक शख्स मुझसे बताता है, मुझे एक दफा पूछा देखा है कभी तुमने कहां देखा है, मैंने कहा कहां देखा सर जब पहले अल्लाह साहब, कहने का हमने एक दफा अल्लाह साहब को हर दिन के बुलाया कराची में, कराची तशरीफ लाए एक मदरसे का उनको बताया कि आप कहां पहुंच गए कि हम आपको लेने के लिए आएंगे, वो उस मदरसे में पहुंच गए, कहने के जब हम अल्लाह साहब को लेने गए मुझे जाकर सर साहब आलोम को कहने के हम लेने गए
a uh-huh. उस प्रेस कॉन्फ्रेंस के अंदर ये कहा कि फौज ने हमारी परामर्श
جب فوج نے ہم پر فائرنگ کی ہے اور ہمارے افراد شہید ہوئے ہیں, ہم نے فائرنگ کا جواب دیا ہے, اور کوئی بھی ہم پر فائرنگ کرے گا اگر ہم پر ظلم کرے گا ہم سر نہیں جھکائیں گے, ہم جواب دیں گے چاہے فوج کیوں نہ
ہو.
इस नशे को खून बहाया ना हो। वो रोड के किनारे खड़े रहे, रहम मौसम का इस्तेमाल किया, कोई प्रोटोकॉल नहीं किया, अपनी जगह से नहीं रहे। क्या मैं इसके साथ ना हूं? इस्लामाबाद के एक आलिम ने ये वाक्य सुनाया, कहा किसी महफिल में हम बैठे थे, अल्लामा आरिफ साहब से तशरीफ लाए, वहां पर एक और आदमी बैठा था। अल्लामा साहब तशरीफ लाए तो वो आदमी उस इस्लामाबाद के आलिम से मिलने के लिए आया। अल्लामा साहब बैठे रहे, इस आदमी को भी देखा, जब वो चला गया तो उस इस्लामाबाद के आलिम ने कहा कि ये जो शख्स अली किया है
किसी इंसान को करोड़ों अपना लीडर मानते हैं,
और ये रातों को खड़े होकर अल्लाह से कहता है, खुदा तू जानता है तेरा जलील बंदा, और ये उस खुदा के हुजूर गिड़गिड़ाता है, और जब ये खुदा के हुजूर गिड़गिड़ाता है तो खुदा बंदों की गर्दनों को इसके सामने झुका देता है, और जब ये अपनी तन्हाई में खुदा के जिक्र को बुलंद करता है तो खुदा अपने बंदों की महफिलों में इसका जिक्र बुलंद करता है, और निशानी यहां पर है। क्यों मैं और आप 25 साल के बाद इन जवानों ने उनको देखा भी नहीं, और अगर कुछ ऐसे ने उनको देखा भी है तो उनके साथ कितना वक्त हुआ होगा? चंद मिनट्स, बहुत हुआ चंद घंटे। क्यों उनकी मोहब्बत हमारे दिलों के अंदर है? इसका सिर्फ एक ही जवाब है, ये खुदा के सामने गिड़गिड़ाए हैं, इन्होंने खुदा के सामने कुर्बानियां दी, इन्होंने अपने खुलूस के साथ महतब की खिदमत की है, और खुदा ने इनके जिल को हमारे दरमियान पर ऐसा उनकी शख्सियत है। हम लोग खुश नसीब हैं कि अलामा आरिफ हुसैन हुसैन जैसे लोग, उनके जैसे हिजरत के चाहने वाले इस कौम में, जो जिम्मेदारी हमारी बनती है वो एक उनकी फिक्र को देख जाए। उनकी फिक्र सिर्फ नामों में नहीं है, उनकी फिक्र उनके किरदार के बाद, उनकी फिक्र इस तरह की तकालीम में नहीं है, उनकी फिक्र यह है कि कोई हम में से उनकी तरह रातों को उठे खुदा के सामने गिड़ रहा है, उनकी तरह अपनी शख्सियत को भुला कर कौम की खिदमत में मशगूल होते हैं, उनकी तरह तमाम प्रोटोकॉल्स को नजरअंदाज करके सादगी के साथ सादा इंसान के साथ बैठना पसंद करते हैं। ये उनका किरदार है, और जब मैं और आपके अंदर ये चीजें उभरना शुरू हो जाएंगी फिर खुदा हमें और आपको संभाल दिया जिस तरह उनको कौन होता नहीं संभाला। आखिरी बात मैं आपके जगह का सोचूंगा ये है कि ऐसा मुहतरम कोई इंसान भी नहीं कह सकता कि मैं गलती नहीं करूंगा। ये दावा सिर्फ मासूमीन के लिए है, हर गैर मासूम में गलती करनी होती है, सिर्फ एक बात होता है, अगर गैर मासूम में गलती तो कतन करेगा जिसने खुदा के सामने अपने आप को झुका दिया हो, खुदा उसकी गलतियों को संभाल लेता है, उसके गलत फैसलों को भी सही करवा देता है, वो कोई मुश्किल नहीं है। और जो खुदा के सामने साथ ना झुकाए उस अंदाज में अपने अकल से करे कितना सही करेगा, कभी ना कभी गलती करेगा, जब गलती करेगा तो फंसेगा। जो मुझे और आपको चाहिए वो खुलूस है, जो मुझे और आपको चाहिए वो सादगी है, जो मुझे और आपको चाहिए वो कौम खेमा है। इन बातों को अंजाम दें, और मैं आपसे एक और बात भी अर्ज करूँगा, अपनी जिम्मेदारियों को मैं आपके कंधे पर ना डाल, और आप भी अपनी जिम्मेदारी को किसी और के कंधे पर मत डालें। खुदा का वास्ता, मसलन मैं ना कहूँ मैं अच्छा हूँ लोग बुरे, ये सही बात नहीं है, ना अल्लाह ने हम सबको अपने अपने आमाल का जिम्मेदार बना दिया। और खुदा तआला कुरान करीम के अंदर एक जुमला इरशाद फरमाता है जिसने हमारे लिए उज़्र के सारे दरवाजे बंद कर दिए। ये जो हम कहते रहते हैं ना, हम अच्छे हैं कौन बुरी है, हम अच्छे हैं हम सारे बुरे हैं, हम अच्छे हैं बराबर वाला बुरा है, इन सब के दरवाजों को खुदा ने कुरान कर दिया। कुरान करीम इरशाद फरमाता है
पेचीदा नहीं है कि उस पर अमल
انسان دیتا ہے، اس نے سادہ دین دیا ہے، اس سادہ دین میں کیا کرنا ہے؟ تین چار باتوں پہ کوئی عمل کرے زندگی آسان ہے. نمبر ایک، جھوٹ نہ بولے، سچ بولے. تین طرح کا عمل کرنا ہے، چند باتوں کو سیکھ لیں. علامہ صاحب کی شخصیت بھی آپ کی خدمت میں عرض کی، ان باتوں کو سیکھ لیں، چند باتیں سیکھ لیں، زندگی آسان ہے. تین محفوظ ہے، تین نہیں جائے گا. نمبر ایک، جھوٹ نہ بولے. نمبر دو، امانت میں خیانت نہ. اگر آپ نے مجھے 10 روپے دیے اور ان سے کہا کسی ضرورت مند کو دینا، تو میں یہ نہ سوچوں سب سے بڑا ضرورت مند تو میں خود ہی ہوں. امانت کا خیانت نہیں. جو تمہیں دیا ہے، امانت دیا ہے، امانت کو جس کی ہے اس کے ہاتھ میں پڑ ڈال. بس بس احسان مطمئن کی دو باتیں میں آپ کی خدمت میں مسکس کروں گا. ایک، جھوٹا بولے، سچ بولے. نمبر دو، امانت میں کوئی خیانت نہ، جس کا ہے اس پہ رکھو. اور یہ جو امانت اور سچائی ہے، یہ اس وقت نہیں ہو کہ جب مجمع میں بیٹھے ہیں، اس وقت ہو جب خدا کے سوا کوئی دیکھنے والا نہ ہو. اس وقت ابھی آپ اس وقت مجھے کچھ دیں اور کہیں مسجد کے ڈبے میں ڈالو، میں نے ڈال دیا، یہ امانتداری نہیں ہے. امانتداری کب ہوگی؟ کوئی مجھے خاموشی سے دے اور کہے کہ مستحقین کو ان کے ہاتھ میں پہنچا دو، اور میں کسی کو بتائے بغیر خاموشی سے لوں اور خاموشی سے پہنچا دوں. یہ امانتداری ہے جس کا شاہد سے خدا ہو. آپ کے سامنے جھوٹ بولو تو میری عزت ایسی مامال ہو جائے گی. کوئی نہ دیکھنے والا ہو تب سچائی کر لوں، تب میری سچائی ہو. جانے مطلب توجہ فرمائیے گا. ہم لوگ سخت دور میں ہیں. آپ سے زیادہ کس کے سامنے اس بات کا احساس ہو رہا ہو جس نے قربانیاں دی، جن کی شہادتیں ہوئی ہیں، جنہوں نے دین کے نام پر اپنا خون بہایا ہے؟ آپ اس بات کو اچھی طرح سمجھیں. ہم لوگ سخت دور، اس سخت دور سے نکلنے کے لیے ہمیں غیر معمولی صلاحیتیں چاہیے. اپنی صلاحیتوں کو اپنے دین کے نام پر دینی چاہیے. اور جتنے آپ اختلافات دیکھتے ہیں، یہ سب ہماری نفس پرستی سے. یہ جتنی مصیبتیں آپ قوم کے نام پر دیکھ رہے ہیں، اگر نہ قوم کے ساری کی ساری تو کم از کم 80-90% ہماری نفس پرستی سے. اگر ہم بھی نفس پرستیاں نہ کریں، یہ مصیبتیں ہمارا کچھ نہیں بدل سکتی. اپنے خدا کو امید رکھیں، اور ان سب کے ساتھ ایک بات ہمیشہ اپنے ذہن میں رکھیے گا. پچھلی دفعہ آپ کی خدمت میں شہدا بن وسیم احمد سے حاضر ہوا تھا، تب بھی عرض کیا تھا، اب دوبارہ عرض کر رہا ہوں، آپ لاوارث قوم نہیں ہیں، آپ کا ایک معصوم وارث ہے. دنیا کی کوئی قوم ایسی نہیں ہے جو یہ کہے کہ اس وقت اس کے پاس معصوم وارث ہے. صرف آپ کو قوم پوری دنیا کے اندر، نہ عیسائی، نہ یہودی، نہ مسلمان، کسی قوم کے اندر کوئی فرقہ ایسا نہیں ہے جو کہے اس وقت اس کے پاس معصوم وارث ہے. یہ صرف تشیع ہے جو یہ کہہ رہے ہیں کہ اس وقت معصوم وارث ہمارے پاس. آپ کا وارث نہیں، آپ کا ایک وارث ہے، اور وہ وارث آپ سے بے خبر ہی نہیں، وہ وارث باخبر ہے. اور اس وارث کو آپ سے کوئی دوری بھی نہیں ہے. اس وارث کے لیے آپ کے دل میں اور اس وارث کے دل میں آپ کے لیے بہت محبت ہے. اپنے قول میں ارشاد فرماتے ہیں، اگر ہم تمہارے لیے دعا نہ کرتے تو دشمن تمہیں کچل دیتے، ہماری دعاؤں تمہیں محفوظ رکھا. اور ہم نے پورے پاکستان میں اس بات کو دیکھا، جو سازشیں پاکستان میں تشہیروں کے خلاف ہوئی تھیں، اگر کسی اور گروہ کے خلاف ہوتی تو وہ کچل چکے ہوتے. ایک ہم یہاں موجود ہیں، اس میں ہمارا کارنامہ کم ہے یا شاید کوئی نہیں ہے. جو کچھ کارنامہ ہے وہ اولاد فاطمہ ہے. اپنے ایمان کے نام پر ان کے سامنے تشدید عہد کے لیے، اظہار وفا کے لیے، عقیدت کے اظہار کے لیے، اور نشان کے واقعات کے اوپر گفتگو کرنے کے لیے کہا گیا ہے، اور ایک میں موجودہ قومی مسائل کے اوپر مزید گفتگو کرنے کے لیے کہا گیا ہے۔ لیکن میں مزید زیادہ نہیں دوں گا، آپ نے تقریباً ایک گھنٹہ ہوا اب سماعت کرنا ہے، میں آپ کے صبر کا مزید امتحان ہرگز نہیں لینا چاہوں گا۔ اور جتنا عرض کروں گا کہ جتنے بھی مسائل آتے رہتے ہیں، یہ سب ہم سب سے ایک مطالبہ کر رہے ہوتے ہیں، ہمارے اندر کوئی کمی ہے جو ہم پوری کرنی ہے۔ اگر وہ کمی نہ ہو تو یہ مسائل ہم تک نہیں کر سکتے۔ میں نے کہنا مسائل نہیں آئیں گے، مسائل آئیں گے جب تک مولا ظہور نہیں ہوگا مسائل آتے ہیں، لیکن یہ مسائل ہمیں تنگ کر رہے ہیں کہ صرف اس وجہ سے کمزوری ہمارے اندر، کمزوری ہمارے اندر۔ اور جب میں آپ کی خدمت میں عرض کرتا ہوں انسان، خدا یہ نہیں کرے گا، اس آخری بات کو آپ سماعت فرمائیے گا۔ اور میں آپ کا انتہائی کیا میں شکر ادا کروں گا کہ آپ کا میں شکریہ ادا کروں گا، شکریہ کہوں گا کہ خدا ہم سب کو دین کی راہ پر چلنے کی ساتھ دے۔ ایک بات صرف آخری میں نے عرض کرنی تھی، ایک قانون ہے خدا تعالیٰ کے نظام میں، گویا یوں سمجھ میں آتا ہے، یہ ہو سکتا ہے کوئی قوم اچھی نہ ہو خدا اچھا لیڈر دے دے، یہ ہو سکتا ہے۔ کوفہ کی قوم اچھی نہیں تھی، خدا نے اپنے مومن جیسا لیڈر دیا، یہ ہو سکتا ہے۔ اور اپنے مومن کے نام پر آواز بلند درود بھیجو محمد علیہ
میں بڑی دور سے آتا ہوں، مجھے بڑی دور پاکستان ہے،
دینے سے پہلے اپنی آبادی میں پہنچنا ہے. آپ جلدی سے مجھے اپنا دین سکھاؤ تاکہ میں جاؤں. کہتا میں بڑی دور سے آیا ہوں, بڑی دور واپس آنا ہے, اندھیرے سے پہلے پہنچنا ہے. آپ جلدی جلدی اپنا دین سکھاؤ, میں دین سیکھوں اور اپنے علاقے میں واپس جاؤں. یہ سب تو قرآن اتر میں نے لگے تھے. یہ بندہ ہوتا 23 گھنٹے بیٹھنے کو تیار نہیں ہے. اللہ کے نبی نے اس کو دیکھا, اصحاب مسئلہ تو وہی کیسا آدمی آیا. اللہ کے نبی نے ایک ساتھی ہوگا اس کو لے جاؤ, فنا آئے اس کو سکھا. اس آدمی کو ہے اس کو لے کر کے اس سے کہا میں آیت بولتا ہوں تو اللہ کے نبی نے کہی اور سے سنو. اس نے آیت بولی, اس نے کہا دوبارہ بولو. یہ آدمی نے کہا دوبارہ بولو, صحابی نے دوبارہ کہا, کہنے لگا ایک دفعہ پھر بولو. اس نے ایک دفعہ پھر کہی, 3 دفعہ ہو گئی. اس نے کہا آپ کیا ہے؟ کہنے لگا میں نے سیکھی, میں نے سیکھی. اللہ کے نبی کے پاس واپس آیا, اللہ کے نبی سے کہنے گیا اللہ کے نبی میں نے آپ کا دین سیکھ لیا ہے, میں لاؤں. میں نے دین سیکھ لیا, دین سیکھ لیا ہے, میں نے دین سیکھ لیا. آپ نے کہا یہ آیت سے کوئی دین سیکھ لو گے. میں نے آیت سیکھ لی, میں نے دین سیکھ لیا, میں جاؤں. لوگ پھر ہم سے اللہ کے نبی کا جاؤ جب وہ جا رہا تھا تو اللہ کے نبی نے ایک عجیب جملہ کہا. اللہ کے نبی نے کہا یہ جاہل آیا تھا اور فقیہ بن کے جا رہا ہے.
صبر کا مزید امتحان نہیں ہوں گا. میں ہمیشہ دھیان نہیں مل جاتا ہوں, وہاں پہ لوگ سننے والے